रेडियो भेरी एफएम 98.6 मेगाहर्ज
विस्तृत शान्ति सम्झौता भएको 11 वर्ष पूरा भइसक्दा पनि द्वन्द्वपीडितको समस्या अझै पनि उस्तै। द्वन्द्व प्रभावित महिलाको स्वास्थ्य समस्या भने कायमै।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई कडा निगरानीमा राखिएको प्रहरीको भनाई। बैतडीमा जिल्ला इन्चार्ज पक्राउ।
निर्वाचन विरोधी गतिविधि गर्नेलाई कानुनी कारवाही गर्न सुरक्षा अङ्गका प्रमुखसँग निर्वाचन आयोगको आग्रह। सुरक्षा व्यवस्था बलियो बनाएको सुरक्षा निकायको दावी।
र नेपालगञ्ज म्याराथनको उपाधि जुम्लाका दुर्गाबहादुर बोहराको पोल्टामा 2020 महिला विश्वकप क्रिकेट छनौटको दोस्रो खेलमा पनि नेपालले हङकङसँग अङ्क बाँड्यो। हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशेषको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचन 2074
पहिलो चरण 4 दिन बाँकी, दोस्रो चरण 15 दिन बाँकी।
निर्वाचन आयोगले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा तयारीका विषयमा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरेको छ। आयोगले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रतिनिधिसँग सुरक्षा रणनीतिका बारेमा छलफल गरेको छ। निर्वाचन नजिकै गर्दा उम्मेद्वारलाई लक्षित गरी गरिएका आक्रमण र विस्फोटका बारेमा सुरक्षा प्रमुखसँग छलफल भएको निर्वाचन आयुक्त सुधीर कुमार शाहले बताउनुभयो। निर्वाचन थोल्न खोज्ने र अराजक गतिविधि गर्नेलाई कानुनी कारवाही गर्ने विषयमा सुरक्षा अङ्गका प्रमुखसँग आयोगले आग्रह गरेको उहाँको भनाइ छ। उहाँले मङ्सिर 10 गते हुने पहिलो चरणको निर्वाचनमा भयरहित र सुरक्षित रूपमा ढुक्कसँग मतदान गर्न सकिने विषयमा सुरक्षा निकायका प्रमुखले आश्वस्त तुल्याएको बताउनुभयो। पहिलो चरणको निर्वाचनका लागि यही 7 गतेभित्रै सबै कर्मचारी मतदान केन्द्रसम्म पुग्ने र हिमाली भेगमा हुन सक्ने सम्भावित मौसमको प्रतिकूलता ख्याल गरी आयोगले व्यवस्थापकीय कार्य चुस्त बनाउने काम गरिरहेको आयुक्त शाहको भनाइ छ।
प्रधानमन्त्रीको आदेशपछि प्रहरीले देशैभर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता विरुद्ध निगरानी कडा पारेको जनाएको छ। निर्वाचन नजिकै गर्दा उम्मेद्वार लक्षित आक्रमण बढेपछि प्रहरीले नेकपाका कार्यकर्तामालाई थप निगरानीमा राखेको जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले 300 भन्दा धेरै नेकपाका कार्यकर्तालाई पक्राउ गरिएको र उनीहरूको बारेमा अनुसन्धान भइरहेको बताउनुभयो। यसैबीच प्रहरीले बैतडीमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बैतडीका जिल्ला इन्चार्ज वासुदेव जोशीलाई पक्राउ गरेको छ। जोशीलाई प्रहरीले उहाँकै घर डिलासैनी गाउँपालिका 3 रुद्रेश्वरबाट पक्राउ गरेको हो। बुबाको निधन भएको 11 दिनमा क्रिया बसेका जोशीलाई प्रहरीले माथिको आदेश भन्दै नियन्त्रणमा लिएको भन्दै उहाँका आफन्तजनहरूले आपत्ति जनाएका छन्। विभिन्न जिल्लामा विप्लव समूहको उच्छृङ्खल गतिविधि भएको भन्दै चुनाव भाडी नै भएकाले जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले यसअघि बैतडीमा विप्लवका 6 नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ।
रोल्पाको क्वाली गाउँबाट पक्राउ परेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका 5 कार्यकर्ताबाट बरामद गरिएको विस्फोटक पदार्थ प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले तयार गरिएको 7 थान क्यान बम र 43 थान सकेट बम सार्वजनिक गरेको हो। निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको भनिएका नेपाल कम्युनिष्ट पार्टीका 11 कार्यकर्तालाई प्रहरीले विभिन्न समयमा नियन्त्रणमा लिएको छ। रोल्पा प्रहरीले जिल्ला इन्चार्ज दलबहादुर खत्री र सेक्रेटरी सन्तोष सुवेदी लगायत जिल्लाका 11 कार्यकर्ता नियन्त्रणमा लिएको जनाएको छ। बरामद गरिएका हतियार सार्वजनिक गर्दै प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र फुयानले सुरक्षा व्यवस्था कडाई पारिएको पनि बताउनुभयो। निर्वाचन बिथोल्ने क्रियाकलापमा संलग्न भएको निष्कर्ष निकाल्दै सरकारले विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको निगरानीलाई बढाएको छ।
एक दशक सशस्त्र द्वन्द्वको अन्त्यका लागि तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको 11 वर्ष पुरा भएको छ। यो बीचमा गणतन्त्र स्थापना, राजसंस्थाको अन्त्यसँगै सङ्घीय संरचना सहितको संविधान जारी भइसकेको छ। नयाँ संरचना अनुसार स्थानीय तह निर्वाचन हुँदै अहिले मुलुक प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा होमिएको छ। तर शान्ति सम्झौता भएको 11 वर्ष बितेको भए पनि शान्ति सम्झौता अनुसार काम भने पुरा हुन बाँकी नै रहेको छ। राज्यबाट दिइने राहत र क्षतिपूर्ति समेत संक्रमणकालीन न्याय व्यवस्थाको भरपर्दो प्रबन्ध नभएका कारण निष्कर्षमा पुग्न सकेको छैन। शान्ति सम्झौताको 8 वर्षपछि बेपत्ता पारिएका व्यक्तिको खोजबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग गठन भए पनि दुईवटै आयोगले काम गर्न सकेका छैनन्। यस्तै सशस्त्र द्वन्द्वबाट प्रभावित भएका कतिपयको पीडा भने अझै सेलाएको छैन भने द्वन्द्वका कारण कतिपय महिलाले अहिले पनि स्वास्थ्य समस्या झेल्नुपर्ने बाध्यता समेत रहेको छ। सुनौ यसै सम्बन्धी एक रेडियो सामग्री।
श्रीमानलाई कुटे त्यहाँबाट भएन भनेर मलाई लैजाने, एक दुई वर्ष बाउलाई छोएर कहिले 3 दिन कहिले 4 दिन बसेर आउने घर। सुर्खेत आएको 3 वर्ष पछाडि श्रीमान गुमाइयो। श्रीमान गुमाएपछि तरकारी बेचेर छोराछोरी पालियो, 5 महिना छोराछोरी।
सुर्खेतको वीरेन्द्रनगरमा रहनुभएका द्वन्द्व पीडित महिला द्वन्द्वका समयमा कहिले श्रीमानलाई त कहिले आफूलाई साथमा लैजाने, कुटपिट गर्ने र गरुङ्ग भारी बोकाउने गरेका कारण स्वास्थ्य अवस्था अहिले नाजुक बन्दै गएको भन्दै छोरा छोरीले राह पाएर पढाइ पुरा गरेको र ठूलो मान्छे भएको देख्न पाए पनि मर्ने बेलामा ढुक भएर मर्ने बताउनुहुन्छ।
अहिले छोरा छोरी छोरीहरूको बिहा भयो, 2 छोरा छोरी पढ्दैछन्। आफू यस्तै बिरामी भइरहेछु, अब पहिलाको ऊ हो कि कसैले हाने हन् कसैले पिटे हन्, 50-60 किलाको भारी बोक्नु पठाइदिने आली सुत्केरी त्यस्तो गरेर अन्त हस्पिटलले भनेको छ अपरेसन गर्नुपर्छ, पाटे घरमा असर छ भनेको छ, 3 महिना दबाई खाएर आउनुहोस् भनेको छ। 3 छोरा पढेर आफ्नो खुट्टामा खुट्टो टेकेपछि मर्ने बेला पनि शान्त मन उगारेर शान्त हुन्थ्यो जस्तो लाग्छ।
उहाँ मात्र होइन, सुर्खेतकै वीरेन्द्रनगरमा रहनुभएका अर्का द्वन्द्व पीडित महिलाको व्यथा यस्तो छ। उहाँ 2056 भदौ 15 गते विद्यालयबाट नै अपहरणमा पर्नुभयो। अहिले कुनै काम गर्न नसकेको भन्दै द्वन्द्वका कारण भोगेका पीडा उहाँ यसरी सुनाउनुहुन्छ।
म चाहिँ त्यति परिपक्व भनौँ न, केही यसो गरुङ्गो काम गर्न सक्ने त्यस्तो परिपक्व अहिले पनि छैन। के गर्ने रोएर पनि होइन, रुँदा रुँदा यत्रो जिन्दगी भइसक्यो, अब यो बच्चाको लागि पनि म रोएर अब त्यस्तो गरेर त्यो दिन सम्झेर मैले आफ्नो जिन्दगी बिगार्नु त छैन होइन। त्यही पनि केही गर्न सकिएन, त्यस्तो नभइदिएको भए पढिन्थ्यो होला, जागिर खाइन्थ्यो होला भन्ने चाहिँ हुन्छ। त्यस्तै छ, अब शरीर पनि त्यति साह्रो काम गर्न सक्ने पनि छैन होइन। त्यही नै छ, आफ्नो स्वास्थ्यलाई अब रोग बिराम भए बेला उपचार गर्न सकिन्न। अब
12-13 वर्षको उमेरमा नै कालीकोटको पिलीको घटनामा परि मरिसकेको भनेर आश मारिसकेका भए पनि उपचार पाएर स्वास्थ्य अवस्थामा केही सुधार आएको भए पनि अहिले त्यही कारणले नै स्वास्थ्य कमजोर भएको बताउनुहुन्छ अर्का द्वन्द्व पीडित महिला।
बुवा बिमारी हुनुहुन्थ्यो, बुवालाई लगेको थिएँ, लगेर मैले नि कि बुवालाई नलग्नु म जान्छु भनेको थिएँ कि, अनि त्यहाँबाट बुवालाई लगेनन्, त्यहाँबाट म गोठा लगाएको थिएँ, 81 गोठालाईबाट अपहरण गरेर लगेका थिएँ मलाई। त्यस्तै 12-13 वर्षकी थिएँ, झोलाहरू बोकाउने, त्यसपछि अनि झोलाहरू बोक्ने, लगिसकेपछि नि त्यस्तै गर्ने, हिँड्न नसक्ने, अनि त्यहाँ लत्तार्दै लग्ने, कपडा चिसो, चप्पल काँडा केही नभन्ने त्यस्तै गरी जाने गरेँ। अनि त्यहाँबाट घटना पिलीमा घटना हुने होला, पिटेर कामै नलाने जस्तै गरेर पुरै चोटै चोट लाने फालिदिएको थिएँ। फालेपछि अनि बुवा घर लगे, घर लगेर अलिअलि दबाई खर्च गरे, साह्रै दुःख पाएँ।
त्यति बेला धेरै पिटीका कारण ढाड लगायत पाठे घरको समस्याबाट अहिले दुःख पाएको भन्दै घरको दैनिकी कामहरू गर्न असहज हुने गरेको सुर्खेतकै अर्का द्वन्द्व पीडित महिला बताउनुहुन्छ।
त्यस्तै गाउँ गाउँमा डुलाउँदै अछाम गुठु बिचौरा एकदम दुर्गम रहेछ उतातिर, हिँडाले राति पनि अब भदौको महिना पानी परेको बेला पनि हिँडाले बिहोस बनाएर छोडिदिएर त्यहीँको बासिन्दाले अनि एक बजारमा ल्याएर मेडिकलमा स्वास्थ्य उपचार गरेर अनि पिपाट भएको हुनाले अहिले पनि मैले ढाडको 3 सुई लगाएँ 66 सालमा आएर पनि अहिले पनि ढाडमा बेल्ट बाँध्नुपर्छ, अलिअलि काम गरेपछि 1-2 दिन लुगा धुनुपर्छ, एकटा दुखेर बस्नै सकिन्न कि, त्यस्तो हुन्छ। अनि पाठेघरको पनि औषधि गरिरहेको चर्चा लगातार गर्नुपर्छ।
यता नेपालमा विस्तृत शान्ति सम्झौता भएसँगै देशका विभिन्न स्थानमा द्वन्द्व पीडिता क्षेत्रमा काम गर्न स्थानीय शान्ति समितिको स्थापना पनि भएको धेरै समय बितिसकेको छ। अझै पनि देशभरका द्वन्द्व पीडितका समस्या भने ज्यूका त्यौ रहेका छन्। द्वन्द्वका बेला महिलाले भोग्नु परेका समस्याको समाधान गर्न भने सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ। हामीसँग छिमेक सेरेफसँगै राष्ट्रिय खबर बाँकी नै छन्। अहिलेलाई भने यो छोटो विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तीनजेल हामीले विस्तृत शान्ति सम्झौता भएको 11 वर्ष पूरा भइसक्दा पनि द्वन्द्व पीडितको समस्या अझै पनि उस्तै। द्वन्द्व प्रभावित महिलाको स्वास्थ्य समस्या भने कायमै। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई कडा निगरानीमा राखेको प्रहरीको भनाई। बैतडीमा जिल्ला इन्चार्ज पक्राउ लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। नेपाली कंग्रेस सुर्खेतको क्षेत्र नम्बर 2 चुनावी कार्यक्रमलाई तीव्रता दिएको जनाएको छ। ब्राहताल गाउँपालिका 5 चेपाङमा काँग्रेसको चुनावी सभामा सुर्खेत क्षेत्र नम्बर 2 प्रतिनिधि सभा उम्मेद्वार एवं पूर्व मन्त्री हृदयराम थानीले जिल्लाको विकासका लागि कंग्रेसलाई जिताउन मतदातासँग अपिल गर्नुभएको छ। थानीले पश्चिमको विकासलाई आफूले प्राथमिकतामा राखेको चर्चा गर्दै पश्चिम सुर्खेतवासीको माग र चाहना अनुसार नै आफूले विकासको पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। सूचना तथा संचार राज्य मन्त्री तथा निर्वाचन क्षेत्र नम्बर 2 अन्तर्गतको प्रदेश खका उम्मेद्वार तप्तबहादुर विष्टले आफूले थालेका अधुरा कामलाई पूरा गर्नका लागि पनि फेरि एकपटक जिताउन मतदातासँग आह्वान गर्नुभएको छ। उहाँले आफू निर्वाचित भएपछि पश्चिम सुर्खेतमा थुप्रै विकासका काम भएको जिकिर समेत गर्नुभएको छ। वडा सभापति सुरत सुनारको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री शिवराज जोशी, नेपाल महिला संघका केन्द्रीय कोषाध्यक्ष जानकी सिंह, कंग्रेस सुर्खेतका पूर्व उपसभापतिहरू कालीप्रसाद साक्य, उपेन्द्र बहादुर थापा, कंग्रेस सुर्खेतका सचिव टोप बहादुर रावत, क्षेत्रीय सभापति लालवीर भण्डारी, समानुपातिक उम्मेद्वार यज्ञ बहादुर विसी लगायतले कंग्रेसले जिते मात्रै लोकतन्त्र बलियो र मुलुकमा विकास हुने दावी गरेका छन्।
केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य सुर्खेत क्षेत्र नम्बर 1 उम्मेद्वार पूर्णबहादुर खड्गाले आफूले जनतासँग गरेका वाचाहरू खेर नफाल्ने दावी गर्नुभएको छ। सुर्खेतको काफलकोटमा भएको चुनावी सभालाई सम्बोधन गर्दै पूर्व गृहमन्त्री समेत रहनुभएका खड्गाले नेपाली कङ्ग्रेस विकास निर्माणका विषयमा गरेको वचनबाजी लगाउन सक्ने पार्टी भएको बताउनुभयो। उहाँले स्थानीय तहको निर्वाचनको बेला आफूले सुर्खेतको आग्री गाउँ वडा सीमामा काफलकोटको सडक सुधार गर्ने वाचा अनुसार आफू 6 महिनापछि त्यही बाटोमा गाडी चढेर निर्वाचन प्रचारमा पुगेको उदाहरण समेत दिनुभयो। खड्गाले भइरहेको विकास निर्माणको कामको निरन्तरता र जनताको आवश्यकता एवं सुझावका आधारमा नयाँ विकास गर्न कङ्ग्रेसको जित आवश्यक रहेको बताउनुभयो। नेपाली कङ्ग्रेसका फलकोट गाउँ कार्य समितिका कार्यवाहक सभापति देवे बुढाको सभापतित्वमा भएको चुनावी कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका सदस्य तीर्थ राहत, सिम्ता गाउँपालिका वडा नम्बर 2 अध्यक्ष हरिबहादुर सिंहले सम्बोधन गर्नुभएको छ। यस्तै कार्यक्रममा कङ्ग्रेसका सुर्खेत क्षेत्र नम्बर 1 प्रदेशसभा उम्मेद्वार टेकबहादुर सिंहले सिम्ता गाउँपालिका वडा नम्बर 1 रहेका विभिन्न बस्तीमा घर दैलो गर्दै मत माग्नु भएको छ। घर दैलो कार्यक्रममा नेपाली कङ्ग्रेसका क्षेत्रीय सभापति खड्ग पोखरेलसहित स्थानीय कार्यकर्ताहरूको सहभागिता रहेको छ। यस्तै सुर्खेत क्षेत्र नम्बर 1 उम्मेद्वार जगबहादुर डाङ्गीले भेरीगङ्गा नगरपालिका वडा नम्बर 11 र 13 पर्ने रामगाडका विभिन्न बस्तीमा घर दैलो गर्नुभएको छ।
एमाले माओवादी केन्द्रको वामपन्थी गठबन्धनले भोलि 7 वीरेन्द्रनगरमा संयुक्त जनसभा गर्ने भएको छ। सभाबारे जानकारी दिन आयोजित संयुक्त पत्रकार सम्मेलनमा एमाले पोलिट ब्युरो सदस्य यामलाल कणेलले सभालाई दुवै पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरूले सम्बोधन गर्ने बताउनु भएको छ। सुर्खेत निर्वाचन क्षेत्र नम्बर 2 प्रदेशसभाका उम्मेद्वार समेत रहनुभएका कणेलले प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी देशव्यापी चुनावी अभियान अन्तर्गत संयुक्त आमसभा गर्न लागेको बताउनुभयो। कर्णेलले बहुमत सहितको स्थिर सरकार निर्माणका लागि मत माग्न दुवै दलका साझा उम्मेद्वारले घर दैलो भेटघाटलाई तीव्रता दिएको बताउनु भएको छ।
यता संघीय समाजवादी फोरम नेपालका तर्फबाट क्षेत्र नम्बर 1 प्रदेशसभा खका उम्मेद्वार बन्नुभएका दिपलाल दमाईले नेपाली कङ्ग्रेसलाई समर्थन गर्ने बताउनु भएको छ। हिजो एक विज्ञप्ति जारी गर्दै उहाँ नेपाली कङ्ग्रेसमा प्रवेश गर्नुभएको जनाइएको छ। नेपाली कङ्ग्रेसको नेतृत्वमा जारी भएको सङ्घीय लोकतान्त्रिक संविधानको कार्यान्वयन र समग्र मुलुकको समृद्धि कङ्ग्रेसबाटै मात्रै सम्भव रहेको ठहर गर्दै आफू नेपाली कङ्ग्रेसमा प्रवेश गरेको विज्ञप्ति मार्फत जनाउनु भएको छ। राष्ट्रियता, स्वाभिमान, जनताको गौरव र समृद्धि नेपालको परिकल्पना साकार पार्ने सुर्खेत क्षेत्र नम्बर एक तथा समग्र जिल्ला प्रदेश हुँदै देशको विकास र समृद्धिका लागि कङ्ग्रेसले खेलेको भूमिकाप्रति उहाँले समर्थन जनाउँदै नेपाली कङ्ग्रेसलाई समर्थन गर्ने बताउनु भएको छ। उहाँले कङ्ग्रेसमा प्रवेश गरे लगत्तै लोकतन्त्रबाट मात्रै राष्ट्रको उन्नति र प्रगति र जनताको आधारभूत अधिकार सुनिश्चित हुने भएकाले सबैलाई रुख चिन्हमा मतदान गर्न आह्वान समेत गर्नुभएको छ।
राष्ट्रिय जनमोर्चाबाट सुर्खेतको प्रतिनिधि सभा दुईका उम्मेद्वार कृष्ण कुमारी रावलले देशको स्वाधीनता र सार्वभौम सत्ताको सुरक्षा गर्न आफ्नो पार्टीलाई भोट दिन मतदातासँग अपिल गर्नुभएको छ। राष्ट्रिय जनमोर्चा सुर्खेतले चुनावी प्रचारको सिलसिलामा वीरेन्द्रनगरको वडा नम्बर 14 र बराहतालको वडा नम्बर 9 गरेको गणसभामा उहाँले समतामूलक समाज निर्माणका लागि जनमोर्चालाई जिताउनु पर्ने बताउनुभयो। साहिले देशका सीमा स्तम्भहरू ढालिँदा भारतको पाव मोल्न जानेहरू नै अहिले खोक्रो नारा लिएर चुनावमा गएको आरोप समेत लगाउनु भएको छ। घोडसभामा जनमोर्चाका समानुपातिक उम्मेद्वार रत्नविक्रम प्यासीले कुनै भ्रम प्रलोभन र धाँधली गुण्डागर्दी र प्रभावमा नपरि राजनीतिक पृष्ठभूमि चरित्र र क्रियाकलाप त्यस्तै भूमिकालाई मूल्याङ्कन गरेर मत प्रदान गर्न अपिल गर्नुभयो। अभियानमा समानुपातिक उम्मेद्वार राजकुमारी सुनार, धनप्रसाद देवकोटा, अखिल छैटौँका जिल्ला सचिव हरिबुडा लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो। यस्तै दैलेखको क्षेत्र नम्बर 2 राकम कर्णालीमा पनि राष्ट्रिय जनमोर्चाले चुनावी सभा गरेको छ भने टुनी बगर खेड्की जिउलामा पनि कोर सभा गरेको छ। सभामा दैलेखको क्षेत्र नम्बर 2 प्रतिनिधि सभा उम्मेद्वार भीमसिंह विष्ट, प्रदेशसभा समानुपातिक उम्मेद्वार भरत शाही, जिल्ला सचिव नवीन रोकाई लगायतले सम्बोधन गर्नुभएको छ।
हामीसँग विदेश र खेल खबर बाँकी नै छन्, अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यी 3 जिल हामीले छिमेक शेर्फोसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। कालीकोटमा मङ्सिर 10 हुने प्रदेश र प्रतिनिधि सभा चुनावका लागि जिल्लामा उच्च सुरक्षा निगरानी गरेको स्थानीय प्रशासनले जनाएको छ। कालीकोट सुरक्षाका दृष्टिले अति संवेदनशील भएकाले सुरक्षा क्षेत्रमा पनि विशेष व्यवस्थापन गरिएको बताइएको छ। प्रतिनिधि सभाको लागि 1 निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि क र ख गरी 2 निर्वाचन क्षेत्र रहेका छन्। प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले 900 मतदान स्थल मध्ये 2 सामान्य, 29 संवेदनशील र 68 मतदान स्थल अति संवेदनशील रहेको बताउनु भएको छ। गएको स्थानीय निर्वाचनमा नरहरिनाथ गाउँपालिकामा रापरपाका उम्मेद्वारको हत्या भएको कारण पनि यसपालि उच्च सुरक्षा अपनाइएको छ। जिल्लाका तिलागुफा नगरपालिका, महाबै गाउँपालिका, राजकोट नगरपालिका, नरहरिनाथ गाउँपालिका, पचला झरना गाउँपालिका, पताला गाउँपालिका र कालिका गाउँपालिकामा रहेको अधिकांश मतदान स्थल अति संवेदनशील रहेको बताइएको छ। जिल्लामा सुरक्षा क्षेत्रको विप्लवको नेतृत्वमा रहेको नेकपा मुख्य चुनौती रहेको छ भने भौगोलिक कठिनाई पनि समस्या रहेको छ। 9 स्थानीय तह रहेका कालीकोटमा 900 मतदान स्थल र 109 मतदान केन्द्र रहेका छन्। जिल्लामा 64,162 मतदाता रहेको मुख्य निर्वाचन कृष्ण मुरारी शिवाकोटीले बताउनुभयो।
भ्रष्टाचार न्यूनीकरण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सुर्खेतको गुरुबाकोट नगरपालिका वडा नम्बर 7 मेहलको नाममा सम्पन्न भएको छ। स्ट्रम फाउन्डेसनको आर्थिक सहयोग तथा किडाक नेपालको आयोजनामा गरिएको कार्यक्रममा वडा नम्बर 7 वडा अध्यक्ष बिर्खबहादुर मिजारले पारदर्शिताको लागि वडा कार्यालयले सार्वजनिक सुनवाई परीक्षण गर्ने र वडा पत्र सूचना पार्टी र गुनासो पेटिकाको राख्ने बताउनु भएको छ। उहाँले आर्थिक लोभ लालचमा कहिले पनि नफस्ने बताउँदै सेवाग्राहीलाई कार्यालयमा समय नभनी आफू जुनसुकै समय पनि सेवा दिन तयार रहेको बताउनु भएको छ। अभिमुखीकरणमा भ्रष्टाचार, अनियमितता, अनुसूचित कार्य नियन्त्रण गर्न बनेको ऐन, कानुन शासन ऐन, सूचनाको हक, सामाजिक जवाबदेता लगायतका बारेमा जानकारी दिइएको छ।
बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै खाता संरक्षित क्षेत्रभित्र पर्ने सामुदायिक वनमा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते हुनुभएको छ। खाता संरक्षित क्षेत्रमा पर्ने दलित सामुदायिक वनमा घाँस काट्न गएका बेला बाघले आक्रमण गर्दा मधुवन नगरपालिका तीनका 50 वर्षीय विष्णु बुढा थोकी घाइते हुनुभएको हो। बाघको आक्रमणबाट उहाँको घाँटीमा र खुट्टामा ठूलो चोट लागेको छ भने उहाँलाई उपचारका लागि नेपालगंज मेडिकल कलेज पुर्याएको इलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ।
भेरी खबरमा अब लागौँ केही विदेशको खबरतिर। 37 वर्षदेखि सत्तामा रहनुभएका जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगाबेले राजीनामा दिनुभएको छ। राजीनामासँगै देशका विभिन्न सडक तथा संसदमा खुसियाली मनाइएको बीबीसीले जनाएको छ। मुगाबेको राजीनामा सम्बन्धी पत्र संसदमा सभामुखले पढेर सुनाउनु भएको हो। मुगाबेले आफू स्वतन्त्र रूपमा तथा राजी खुसीले राजीनामा दिएको पत्रमा उल्लेख गर्नुभएको छ। यस्तै शक्तिको सहज हस्तान्तरणका लागि पनि आफू तयार रहेकाले राजीनामा दिएको पत्रमा उल्लेख गरिएको छ।
पूर्वी नाइजेरियाको एदबामा जिल्लामा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा 50 जना मारिएका छन्। एदबामा जिल्ला स्थित मुबी सहरको एक मस्जिदमा नमाज पढिरहेकाहरूको भिडमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा 50 जनाको मृत्यु भएको प्रहरीले बताएको छ। विस्फोटको जिम्मेवारी भने कसैले पनि लिएको छैन। तर उत्तरी नाइजेरियामा इस्लामिक आतंकवादी संगठन बोको हरामको आक्रमणमा सर्वसाधन पर्ने गरेका छन्। 8 वर्षको अन्तरालमा बोको हरामको आक्रमणमा करिब 20,000 नाइजेरियालीको ज्यान गइसकेको छ।
भेरी खबरमा अब लागौं केही खबर खेल खबरतिर। महिला 2020 विश्वकपको एसियाली छनौटमा नेपालले हङकङसँग पनि अङ्क बाँडेको छ। थाइल्यान्डको बैङ्ककमा पानी परेर खेल हुन नसकेपछि नेपाल र हङकङले समान एक एक अङ्क बाँडेका हुन्। वर्षाले खेल रोकिएपछि नेपालले पहिलो खेलमा पनि घरेलु टोली थाइल्यान्डसँग अङ्क बाँडेको थियो। लगातार दोस्रो खेलमा पनि अङ्क बाँड्न बाध्य भएपछि नेपालको 2 खेलबाट 2 अङ्क मात्र भएको छ भने हङकङको 3 अङ्क भएको छ। नेपालले अब तेस्रो खेल भोलि युएसँग, चौथो खेल शुक्रबार मलेसियासँग र अन्तिम खेल आइतबार चीनसँग खेल्नेछ। राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष 2 टोलीले नेदरल्यान्ड्समा हुने 2020 विश्वकप छनौट खेल खेल्न पाउनेछन्।
र नेपालगञ्ज म्याराथनको उपाधि जुम्लाका दुर्गा बहादुर बोहराले जित्नु भएको छ। नेपालगञ्जमा सम्पन्न प्रतियोगितामा 2 घण्टा 26 मिनट 58 सेकेन्डको समय निकाल्दै बोहराले उपाधि जित्नु भएको हो। उहाँले नेपाली सेनाका खड्ग बहादुर खड्का र सशस्त्रका गणेश सिंह ठकुरीलाई पछि पार्दै नेपालगञ्ज म्याराथनको उपाधि जित्न सफल हुनुभएको हो। सेनाका खड्काले 2 घण्टा 27 मिनट 20 सेकेन्डको समय निकाल्दै दोस्रो तथा सशस्त्र प्रहरीका ठकुरीले 2 घण्टा 28 मिनट 35 सेकेन्डको समय निकाल्दै तेस्रो हुनुभएको छ। प्रथम बोहराले नगद 55,000, दोस्रो खड्काले 25,000 र तेस्रो ठकुरीले भने 15,000 नगद मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ। यस्तै महिलाको हाफ म्याराथनतर्फ नेपाली सेनाकी रेसु बस्नेतले 1 घण्टा 24 मिनट 45 सेकेन्ड समय निकाल्दै प्रथम, सेनाकै सन्द्रा रावतले 1 घण्टा 28 मिनट 6 सेकेन्ड समय निकाल्दै दोस्रो र सशस्त्र प्रहरीकी कृष्णेश्वरी सिन्तकला तेस्रो हुनुभएको छ। पहिलो हुनुभएका बस्नेतले 30,000, दोस्रो हुनुभएका रावतले 15,000 र तेस्रो हुनुभएका सिन्ता कलाले भने 10,000 नगद प्राप्त गर्नुभएको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
विस्तृत शान्ति सम्झौता भएको 11 वर्ष पूरा भइसक्दा पनि द्वन्द पीडितको समस्या अझै पनि उस्तै। द्वन्द प्रभावित महिलाको स्वास्थ्य समस्या भने कायमै।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई कडा निगरानीमा राखिएको प्रहरीको भनाई। बैतडीमा जिल्ला इन्चार्ज पक्राउ।
निर्वाचन विरोधी गतिविधि गर्नेलाई कानुनी कारवाही गर्न सुरक्षा अङ्गका प्रमुखसँग निर्वाचन आयोगको आग्रह। सुरक्षा व्यवस्था बलियो बनाएको सुरक्षा निकायको दावी।
र नेपालगञ्ज म्याराथनको उपाधि जुम्लाका दुर्गाबहादुर बोहराको पोल्टामा 2020 महिला विश्वकप क्रिकेट छनौटको दोस्रो खेलमा पनि नेपालले हङकङसँग अङ्क बाँड्यो। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। समाचार कक्षका सबै सहकर्मीसहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुवन विषय बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।